बाइबल अगमवाणी हामी परमेश्वरको राज्य सम्बन्धमा अब हामी अध्ययन शुरू गर्नेछौ। आफ्नो सृष्टिमाथिको परमेश्वरको विविध पक्षीय शासनलाई परमेश्वरको राज्य भनिन्छ। अनि परमेश्वरको यो विविध पक्षीय शासनलाई हेर्ने क्रममा हामी चारवटा गुणामा चारवटा प्रमुख उहाँको राज्यको पक्षहरूलाई हेर्नेछौ। पहिलो चाहिँ परमेश्वरको सर्वव्यापी राज्य, दोस्रो पुरानो नियमको इजरायलको राज्य, तेस्रो परमेश्वरको आत्मिक राज्य र चौथोमा ख्रीष्टको भावी भौतिक राज्य। त्यसैले पहिलोमा परमेश्वरको सर्वव्यापी राज्यलाई हेरौं। भजन संग्रह 29:10 एकचोटि पल्टाउ। भजन संग्रह 29:10 लेखिएको छ, परमप्रभु बाढीमाथि विराजमान हुनुहुन्छ, परमप्रभु सदा सर्वदा राजा जस्तै सिंहासनमा विराजमान हुनुहुन्छ। भजन संग्रहको धेरै खण्डहरूमा यो छ। भजन संग्रह 74:12, 92:8, 95:3, 135:5-6 र 145:13 एकचोटि दानियलको 4 पनि पल्टा। इजिकियल पछि दानियल को 4:34 35 पदहरू हामी हेरौँ। दानियल 4:34-35 पदमा लेखिएको छ, त्यो समयको अन्तमा म नबुकदनेस्सरले आफ्नो आँखा उठाएर स्वर्गतिर हेरेँ र मेरो होस फर्क्यो, तब मैले सर्वोच्चको प्रशंसा गरेँ, सदा सर्वदै जिउनुहुने उहाँलाई मैले आदर र महिमा गरेँ, उहाँको प्रभुत्व अनन्तको प्रभुत्व हो, उहाँको राज्य पुस्तादेखि पुस्तासम्म रहिरहन्छ, पृथ्वीका सबै मानिसहरू व्यर्थका गरिन्छन्, स्वर्गका शक्तिहरूलाई र पृथ्वीका मानिसहरूलाई उहाँले चाहे अनुसार गर्नुहुन्छ, कसैले पनि उहाँको हात रोक्न सक्दैन वा तपाईँले के गर्नुभयो पनि कसैले पनि सोध्न सक्दैन। नबुकदनेस्सरले अझै सुन्दर बयान यहाँ दिएको छ, उसलाई नम्र पारिएको छ। माफ गर्नुहोस्, उसको त्यो सपनाको घटनापछि है, अनि सबैभन्दा ठूलो राजा थियो, अहिलेसम्म संसारमा उनले सबैभन्दा ठूलो राजाको रूपमा हेरिएको छ परमेश्वरको दृष्टिकोणमा, सिंहको टाउको उनी त्यो दर्शन। अनि त्यसैले परमेश्वरको सर्वव्यापी राज्यमा लाई यसरी को पर्छन् यसरी भन्न सकिन्छ, सम्पूर्ण सृष्टिमाथिको परमेश्वरको शासन हो यो, जस अन्तर्गत विद्रोही मानिसहरू र विद्रोही आत्माहरू समेत पर्छ, सबै थोक यस अन्तर्गत पर्छ परमेश्वरको सर्वव्यापी राज्यमा। अनि यसको न सुरु छ न अन्त छ, अनि परमेश्वरको सार्वभौम शासन यसमा लागू अनन्तदेखि अनन्तसम्म लागू भएको छ, यो कहिले पनि टुट्दैन बन्दैन। एकचोटि हितोपदेशको 16:10 पल्टाउँछ, हरेक थोकमाथि उहाँको नियन्त्रण त्यस अनुसार। हितोपदेश 16:9 पदमा परमेश्वरको सर्वव्यापी राज्यले सबै थोकमा नियन्त्रण गरेको हामी पाउँछौ। बाइबल अनुसार हितोपदेश 16:9 लेखेको छ, मानिसले आफ्नो हृदयमा आफ्नो चाँजो मिलाउँछ, तर परमप्रभुले नै त्यसका कदमहरूको निर्धारण गर्ने। 16:33 पद, सबकोमा चिट्ठा त हालिन्छ तर त्यसको प्रत्येक निर्णय परमप्रभुबाट नै हुन्छ, चिट्ठा गरी एउटा गोला हान्दाखेरि परमेश्वरको नियन्त्रण छ, परमेश्वरको सर्वव्यापी राज्यले सब थोक समेत विद्रोही मानिसहरू दुष्ट आत्माहरू समेत त्यस अन्तर्गत पर्छ सम्पूर्ण सृष्टि। अब दोस्रो परमेश्वरको राज्यको अर्को पक्षीय शासनलाई हेर्दाखेरि 2 पाउँछौ, पुरानो नियमको इजरायल राज्य, पुरानो नियमको इजरायल राज्य, यसका मूल खण्डहरू चाहिँ व्यवस्था 4:6-8 अनि 7:6, 14:2 छन्। अब पुरानो नियमको इजरायल राज्य भन्नाले मूसा नै यसका प्रथम अगुवा थिए, अनि त्यसपछि यहोशू आए, त्यसपछि न्यायकर्ताहरू खडा गर्नुभयो, त्यसपछि राजाहरू आए, त्यसमा दाऊद पहिलो असल राजा थिए, जो परमेश्वर को हृदय अनुसार को राजा वहां नियुक्त गर्नुभएको जन अनि दाऊद का संतान येशु ख्रीष्ट लाई नै इजरायल को सिंहासन दिने प्रतिज्ञा पनि गरी त्यो कुरा दाऊद को करार में हम हेरेका थियौं अनि इजरायल को विद्रोह के कारण राज्य परमेश्वर ने हटाने र इजरायल संसार भरी छरपुष्ट पारिए आजसम्म तर भविष्य में यह राज्य फेरी निर्माण होने प्रतिज्ञा परमेश्वर ने गर्नुभएको छ नया करार मत पाऊ अनि बाइबल को धेरै अरु खण्डहरुमा पनि छन् जस्तो कि म यहाँ त्यही उल्लेख गर्नेछु पहिला उल्लेख गरेको बाहेक होसे 3:4-5 योएल 3:1 आमोस 9:8-15 जकरिया 14:9 अनि हामी एकपटक यर्मिया 24:1 चाहिँ पढौँ यसै सन्दर्भमा यर्मिया 24:1 परमेश्वरले यो राज्य भविष्यमा पुनर्निर्माण गर्नुहुनेछ भनेर बाइबलले स्पष्ट प्रतिज्ञा गर्दछ यर्मिया 24:1 पल्टाउ 4-7 पदमा यर्मिया 24:4-7 तब परमप्रभुको यो वचन मका आयो परमप्रभु इजरायलका परमेश्वर यस्तो भन्नुहुन्छ यी राम्रा अंजीरहरू जस्तै मैले यस देशबाट अर्थात यहुदाबाट बेबिलोनीहरूको देशमा निर्वासन गरेकाहरूलाई म त्यति नै राम्रा सम्झन्छु तिनीहरूका भलाइको निम्ति म मेरो दृष्टि तिनीहरूमाथि राख्नेछु र म तिनीहरूलाई फेरि यस देशमा फर्काएर ल्याउनेछु म तिनीहरूलाई बनाइराख्नेछु म तिनीहरूलाई भत्काउने छैन म तिनीहरूलाई रोक्नेछु र तिनीहरूलाई उखेल्ने छैन म नै परमप्रभु हुँ भनी चिन्ने हृदय तिनीहरूलाई म दिनेछु अनि तिनीहरू मेरा प्रजा हुनेछन् र म तिनीहरूका परमेश्वर हुनेछु किनभने तिनीहरू आफ्नो सम्पूर्ण हृदयले म कहाँ फर्कनेछन् यर्मियाको 30 पनि अब यो कहिले भएको छैन इजरायल यस्तो सम्पूर्ण हृदयले फर्केको तर भविष्यमा हुनेछ यर्मिया 30:7-11 पदमा हाय त्यो दिन कस्तो डरलाग्दो दिन हुनेछ महासंकष्टको कुरा गर्दै त्यस्तोहरू कुनै दिन पनि हुने छैन याकुबको निम्ति यो दुःखको दिन हुनेछ तर ऊ त्यसबाट बचाइनेछ अनि यर्मिया 30:8 पदमा सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ त्यस दिन म त्यो जुवा तिनीहरूको काँधबाट भाँचिदिनेछु र म तिनीहरूको बन्धन फुकाइदिनेछु विदेशीहरूले कहिले तिनीहरूलाई दास बनाउने छैनन् त्यसको सट्टामा तिनीहरूले परमप्रभु आफ्ना परमेश्वर र मैले तिनीहरूलाई तिनीहरूका निम्ति खड़ा गरेका तिनीहरूका राजा दाऊदकै सेवा गर्नेछन् अर्थात प्रभु येशु ख्रीष्टको 10 पद परमप्रभु भन्नुहुन्छ यसैले हे मेरो दास याकुब नडरा हे इजरायल हताश नखा म तलाई टाढा देशबाट र तेरा सन्तानलाई निर्वासन भएको देशबाट बचाएर ल्याउनेछु याकुबलाई फेरि शान्ति र सुरक्षा हुनेछ कसैले त्यसलाई डर देखाउन सक्ने छैन अहिले त सबैले उनीहरूलाई त्रास त्रसित पारेर राखिरहेछ 11 पद परमप्रभु भन्नुहुन्छ म तेरो उद्धार गर्नेछु तेरो साथमा रहनेछु जुन जातिहरूका तलाई मैले तितरबितर पारेको थिएँ ती सबलाई म बिल्कुलै खत्तम पार्नेछु तापनि म तलाई त बिल्कुलै खत्तम पार्ने छैन म तलाई न्यायपूर्वक अनुशासन गर्नेछु तलाई दण्ड नदी म पूरै छाड्ने छैन दाऊदको करारमा भने चाहिँ इजरायललाई ताडना त दिनुहुनेछ जसरी बुवाले आफ्नो छोरालाई जस्तै हामी विश्वासीहरूलाई पनि त्यही नै हो कहिले प्यार्नुहुन्न तर हामीलाई हरेक छोरालाई कोर्रा लगाउनेछ उसको भलाइको निम्ति भन्नुभयो जस्तै इजरायलमा पनि यो पूरा हुनेछ अनि यर्मियाको 31 अघि हेर्यौं 32 पनि हेर्यौं एकचोटि 33 पल्टा 33:7-17 यर्मिया 33:7-17 म यहुदा र इजरायललाई कैदबाट फर्काएर ल्याउनेछु र तिनीहरूलाई फेरि अघि जस्तै निर्माण गर्नेछु मेरो विरूद्धमा गरेका तिनीहरूका सबै पापदेखि म तिनीहरूलाई शुद्ध पार्नेछु र मेरो विरूद्धमा बागी भएर गरेका तिनीहरूका सबै पाप क्षमा गर्नेछु तब यो शहर पृथ्वीका सबै जातिहरूका सामान्य मेरो निम्ति सुनाम आनन्द प्रशंसा र सम्मान दिने हुनेछ ती जातिहरूले जब मैले यसलाई गरेका असल कामहरू र उन्नतिको कुराहरू सुन्छन् तब मैले यसलाई दिएको प्रशस्त सुख शान्तिको कारण उनीहरू डराएर थरथर काम्नेछन् अनि 10 पद परमप्रभु यसो भन्नुहुन्छ यस ठाउँको विषयमा तिमीहरू भन्छौ
मानिसहरू वा पशुहरू नभएको यो एउटा उजाड स्थान हो। तापनि यहुदाका नगरहरू र यरुसलेमका सड़कहरूमा जो मानिसहरू र पशुहरू बिना निर्जन छन् त्यहाँ आनन्दको स्वर र खुशीको आवाज अनि दुलादुलैको स्वर र परमप्रभुको घरमा यसो भन्दै धन्यवादको बलि ल्याउनेहरूको स्वर फेरि सुनिनेछ। सर्वशक्तिमान परमप्रभुलाई धन्यवाद चढाओ किनभने उहाँ भला हुनुहुन्छ, उहाँको प्रेम सदा सर्वदै रहिरहन्छ। किनकि देशको सुख शान्ति म फेरि अघि जस्तै तुलाइदिनेछु परमप्रभु भन्नुहुन्छ। बारपद सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ, मानिस र पशु बिनाको यस निर्जन ठाउँमा र त्यसका सबै नगरहरूमा फेरि गोठालाहरूका निम्ति बगालहरू विश्राम गर्ने खर्कहरू हुनेछन्। पहाड़ी देशका नगरहरूमा, तराईका नगरहरूमा, नेगेबका नगरहरूमा, नेगेब भनेको दक्षिण भाग, बेन्यामिनका इलाकामा, यरुसलेमका छेउछाउका गाउँ गाउँहरूमा र युदाका नगरहरूमा बगालहरू एकैजनाको हातले गनी गनीकन चराइनेछन् परमप्रभु भन्नुहुन्छ। अब यो सब भविष्यमा हुने, अहिले त्यो छैन। यरुसलेम चाहिँ सुनाम आनन्द प्रशंसाको कारण छैन, सबैले चाहिँ श्रापिरहेछ। यही इजरायलको कारण यो लडाईँहरू हुन्छ, मध्यपूर्वमा जहिले पनि अशान्ति हुन्छ, यही यहुदीहरू भनेर श्राप्छन् उनीहरूलाई। तर एक दिन उनीहरूले चाहिँ उनीहरूको सुख शान्ति फर्केको देखेर थरथर काम्दै परमेश्वरको डर मान्नेछन् उनीहरू। त्यसैले यी सब भविष्यमा हुन्। अनि यो पुरानो नियमको इजरायल राज्य त्यसैले पुनर्स्थापना गरिनेछ। इजरायलको राज्य पुनर्निर्माण हुने कार्य, इजरायललाई खार्ने कार्य र विश्वव्यापी इन्साफ पछि हुनेछ। अर्थात त्यो महासंकष्ट, त्यो संकष्ट महासंकष्ट पछि यो इजरायल पुनर्निर्माण हुनेछ। ती कुराहरू पनि अझ स्पष्ट हामी अरू खण्डहरूमा पनि हेर्नेछौँ, अलिअलि हेरेका थियौं। जक्रिया 13:14 छ, दानियल 12 पनि छ। अब तेस्रो परमेश्वर राज्यको पक्षलाई हेरौं, त्यो हो परमेश्वरको आत्मिक राज्य। कलसी 1 पल्ट, परमेश्वरको आत्मिक राज्य कलसी 1 मण्डलीलाई लेखेको यो पत्रमा यो राज्यको बयान यस प्रकारले गरिएको छ। कलसी 1:12-14, कलसी 1:12-14 र पितालाई धन्यवाद चढाओ जसले ज्योतिमा पवित्र जनहरूको पैतृक सम्पत्तिका भागीदार हुनका निम्ति हामीलाई योग्य बनाउनु भएको छ, जसले हामीलाई अन्धकारको सामर्थ्यबाट छुटकारा दिनुभएको छ र आफ्नो प्रिय पुत्रको राज्यभित्र सार्नु भएको छ। उहाँमा हामीले उहाँको रगतद्वारा छुटकारा अर्थात पापहरूको क्षमा पाएका छौं। परमेश्वरको आत्मिक राज्यलाई चाहिँ आफ्नो प्रिय पुत्रको राज्य भनेर भनिएको छ। अनि यसमा हामी क्रिश्चियनहरू पसिसकेका छौं, जसरी यहाँ लेखिएको छ, हामीलाई अन्धकारको सामर्थ्यबाट छुटकारा दिनुभएको छ र आफ्नो प्रिय पुत्रको राज्यभित्र सार्नु भएको छ। यसको लागि हामी पर्खिरहेका छौँ, हामी पसिसकेका छौँ परमेश्वरको प्रिय पुत्रको राज्यमा। अनि यो राज्यलाई परिभाषा यसरी गर्न सकिन्छ, परमेश्वरको अधिकार मुनि स्वेच्छापूर्वक आफूलाई सुम्पेका स्वर्गदूतहरू र मानिसहरूमाथिको परमेश्वरको शासन हो। हामी विश्वासीहरूले स्वेच्छापूर्वक हामी परमेश्वर कहाँ आएका हौ, अनि परमेश्वरले हामीलाई आत्मिक राज्यमा प्रवेश गराउन असल लाग्यो आफ्नो प्रिय पुत्रको रगतद्वारा। जसरी 14 भनेछ, उहाँमा हामीले उहाँको रगतद्वारा छुटकारा अर्थात पापहरूको क्षमा पाएका छौं। कति ठूलो आशिषको कुरा हो। अनि यस राज्यमा उद्धार पाएकाहरू सबै सम्मिलित हुन्छन्, क्रिश्चियनहरू मात्र होइन, सबै। एफसी 2:12-19 हेरौँ, एफसी 2:12-19 र शिरलाई एफसी कलसीभन्दा अगाडि 2:12-19 लेखिएको छ, त्यस समयमा तिमीहरू ख्रिष्टविहीन थियो, इजरायलको नागरिकताबाट अलग, प्रतिज्ञाका बाचाहरूबाट पराई, आशा नभएका र संसारमा परमेश्वर रहित थियो, तर अब त ख्रिष्ट येशुमा तिमीहरू जो बितेको समयमा टाढा थियो ख्रिष्टको रगतद्वारा नजिक पारिएका छौ, किनकि उहाँ हाम्रा मेलमिलाप हुनुहुन्छ, उहाँले दुवैलाई एक बनाउनु भयो र बीचको अलग पार्ने भित्ता भत्काइदिनु भयो अनि मेलमिलाप गरेर आफैमा दुईजनाबाट एउटा नयाँ मानिस सृष्टि गर्नका निम्ति उहाँले विधि विधानहरूमा भएका आज्ञाहरूको व्यवस्था अर्थात शत्रुता आफ्नै शरीरमा मेटाइदिनु भयो अनि क्रुसद्वारा एउटा शरीरमा दुवैलाई परमेश्वरसँग मिलाप गराउनका निम्ति उहाँले शत्रुतालाई त्यस क्रुसद्वारा नाश गर्नुभयो अनि उहाँले आएर तिमीहरूलाई जो टाढामा थियो र उनीहरूलाई जो नजिकमा थिए मेलमिलापको सुसमाचार सुनाउनु भयो अब यहाँ टाढामा र नजिकमा नजिकमा यहुदीहरू थिए टाढामा हामी अन्य जातिहरू थियौँ तर दुवैलाई एउटै शरीरमा अब ल्याउनु भएको छ त्यो चाहिँ ख्रिस्टको रगतद्वारा 18 पद किनकि उहाँद्वारा नै तिमीहरू हामीहरू दुवै एउटै आत्माद्वारा पिता कहाँ पुग्न पाउँछौ अनि अघि मैले ख्रिस्टियनहरू मात्रै परमेश्वरको आत्मीय राज्यमा छैनन् भन्नुको कारण चाहिँ किनभने त्यहाँ चाहिँ विश्वासी यहुदीहरू पनि हुनुहुन्छ इजरायल देश अहिले त यहुदी अन्य जाति दुवै एउटै शरीरमा छन् तर पछि जुन राज्यमा मुक्ति पाउनेहरू इजरायलीहरू जो आत्मिक नयाँ जन्म पाउँछन् उनीहरू चाहिँ मण्डलीको भागमा त छैनन् तर उनीहरू आत्मिक राज्यको भागमा छन् है यो हामी देख्दै जान्छौँ अझै हेर्दै जान्छ परमेश्वरको राज्यमा चाहिँ विभिन्न उहाँको परिवारमा विभिन्न भागहरू छ सबै सुन्दर छ युग युगसम्म परमेश्वरको महिमाको लागि एकचोटि हिब्रू 12 अध्यायमा पल्टायो भने यो हामी देख्छौँ हिब्रू 12 अध्यायको 22-24 हिब्रू 12 अध्यायको 22-24 त्यसैले परमेश्वर अधिकार मुनि स्वेच्छापूर्वक आफूलाई सुम्पेका स्वर्गदूतहरू पनि यहाँ छन् मानिसहरू पनि छन् यहुदी अन्य जाति अनि अहिले मण्डली अनि पछि हुने पुनर्स्थापित इजरायल ए 12:22-24 हिब्रू 12:22-24 तर तिमीहरूका सियोन पर्वतमा जुदो परमेश्वरको सहर स्वर्गीय यरुसलममा र स्वर्गदूतहरूको असंख्य जमातमा स्वर्गदूतहरू असंख्य जमात पनि भनेको छ त्यही सर्वसाधारण सभामा सर्वसाधारण भने सबै यहाँ उपस्थित छ जेठा छोराहरूको मण्डलीमा मण्डली छ जसका नाम स्वर्गमा लेखिएका छन् र सबैका न्यायकर्ता परमेश्वरका सिद्ध पारिएका धर्मी जनका आत्माहरूका यहाँ मण्डली बाहेक अरू मण्डलीभन्दा अघिका मुक्ति पाएका व्यक्तिहरू आदमदेखि लिएर नुआ उनीहरू त इजरायलमा पर्दैन नि उनीहरू त अब्राहमभन्दा अघिका व्यक्तिहरू यी अयुब पनि भयो होइन सिद्ध पारिएका धर्मी जनका आत्माहरूका नयाँ बाचाका मध्यस्थ येशुका नयाँ करारको मध्यस्थ इजरायलको कुरा आउँछ येशुका र रगतको छिटकाउमा आएका छौ सबैजना चाहिँ रगतकै छिटकाउले बचाएका छन् कलवरी क्रुसले नै बचाइन्छ जसले हाबिलको रगतले भन्दा उत्तम कुराहरू बोल्दछ उहीले हाबिलको समयदेखि नै त्यो रगत येशु ख्रिस्टको रगतमै विश्वास गर्दै आएका छन् के अरे हाबिलको रगतले चित्रण दिने प्रभु येशु ख्रिस्टको रगतमै विश्वास गर्दै आएका छन् एकदम अनमोल पदहरू हामीले पढ्यौं अब एक व्यक्तिको परिवर्तनको घडीदेखि नै ऊ यस आत्मिक राज्यको नागरिक बन्दछ कहिले यो आत्मिक राज्यको नागरिक जुन बेला जुन उनले मुक्ति पाउँछ जसरी कलसीमा हामीले पढेको थियौं अन्धकारबाट छुटकारा पाएदेखि सारिहाल्छौँ हामी परमेश्वरको प्रिय पुत्रको राज्यमा त्यो रगतको छुटकाराको कारण र फिलिपी 3 एकचोटि पल्टाउँ फिलिपी 3:20-21 एफएसी कलसी फिलिप के अरे फिलिपी 3:20-21 लेखिएको छ किनकि हाम्रो नागरिकता स्वर्गमा छ जहाँबाट हामी पनि मुक्तिदाता प्रभु येशु ख्रिस्टको बाटो हेर्दछौँ 21 पद जसले जुन प्रभावशाली कार्यद्वारा सबै कुरा आफ्नो वशमा पार्न सक्नुहुन्छ त्यही कार्य अनुसार उहाँले हाम्रो दिनहीन शरीरलाई बदली गरिदिनुहुनेछ र यो उहाँको महिमापूर्ण शरीर जस्तै बनाइनेछ त्यसैले हामी चाहिँ स्वर्गका नागरिकहरू हौ परमेश्वरको आत्मिक राज्य हामीले प्रवेश पाइसकेका छौँ नागरिकता पाइसकेका छौँ है यो बाइबल नै हाम्रो पूर्जा हो अब चौथो परमेश्वरको राज्यको चौथो पक्षमा ख्रिस्टको भावी भौतिक राज्य जसको विषयमा धेरै कुरा लेखिएको छ यसका मुख्य खण्डहरू हामी हेर्नेछौँ एकचोटि मत्ती 25:31 पदमा पल्टाउँ मत्ती 25:31 परमेश्वरको राज्यको पक्षहरू हेर्ने क्रममा परमेश्वरको सर्वव्यापी राज्य हेरौँ पुरान नियमको इजरायलको राज्य हेरौँ र परमेश्वरको आत्मिक राज्य पनि अध्ययन गर्यौं. अब चाहिँ ख्रिस्टको भावी भौतिक राज्य, यो चाहिँ मत्ती 25 अध्यायको 31 पदमा जहाँ यसरी लेखेको छ, तर जब मानिसका पुत्र आफ्नो महिमामा आउनेछन् र सबै पवित्र दूतहरू पनि उनको साथमा आउनेछन्, तब उनी आफ्नो महिमाको सिंहासनमा बस्नेछन्. अनि यस बखत जब उहाँ महिमामा आएर आफ्नो सिंहासनमा महिमामा बस्नुहुन्छ, त्यहाँ प्रेरितहरू पनि सँगै हुन्छ भनेर भनेकोबाट बुझ्छौ. मण्डली पनि त्यहाँ सँगसँगै हुन्छ, किनभने त्यो राज्यमा इजरायलमा उहाँले शासन अक्षरश गर्नु भएता पनि मण्डली पनि त्यहाँ उल्लेख भएको पाउँछन्, किनभने प्रेरितहरूलाई चाहिँ त्यहाँ बस्ने अधिकार उहाँले दिन्छ भन्नुभएको थियो. दायाँ र बायाँमा बस्न पाऊ भन्दै थिएन, दुईजनाले बस्नै पाउने छैन त भन्नु भएन. कसलाई यो अधिकार दिने मेरो हातमा छैन, पिताको अधिकारमा छ भन्नुभएको थियो. अनि अब प्रभु यीशु ख्रीष्टको पहिलो आगमनको अगमबानीहरू अक्षरश पूरा भएकोबाट हामीले यो निष्कर्षमा पुग्न सक्छौ कि उहाँको दोस्रो आगमनको अगमबानीहरू पनि अक्षरश नै पूरा हुन्छ. लाक्षणिक व्याख्याविधिहरूले चाहिँ त्यो आत्मिक रूपमा चाहिँ उनीहरूले आध्यात्मिकरण गरेर अथवा आत्मिकीकरण गरेर उनीहरूले चाहिँ त्यो अहिले पूरा भइरहेको छ, अहिले नै परमेश्वरको राज्यमा हामी छौँ. हो, आत्मिक रूपमा हामी परमेश्वर राज्यमा छौँ, हामीले अध्ययन गर्यौँ, तर यो भावी भौतिक राज्य त बाँकी नै छन्. त्यो अक्षरश पूरा हुँदैन भन्ने निष्कर्ष पुग्न कुनै आधारै छ. त्यसैले यो राज्य पुरानो र नयाँ नियममा भविष्यवाणी गरिएको छ. इजरायलको हाल भत्किएको राज्यको पुनर्निर्माण हुने राज्य हो यो. अनि यहाँ बाइबल खण्डहरू थुप्रै दिएको छौ, तर एउटा खण्ड हामी पढौँ, यशया 35 अध्याय. अनि यसमा दिएका खण्डहरूमा चाहिँ भजन संग्रह 72, यशया 11 25 27 अनि 35 यशया चाहिँ हामी अहिले हेर्नेछौँ. अनि यशया 60-66, 30-33, दानियल 7, होशे 2:14-23, 3:4-5, 14:4-8, योना 2:18-3:21, आमोस 9:11-15, ओबदिया 15-21, त्यहाँ चाहिँ अध्याय एउटै मात्र छ. मिकाको 2:12 मिस्टेक भए जस्तो 12 अझ केही पदहरू छन्. 4:1-13, 5:4-15, अनि मिकाकै 7:7-20, सपन्या 3:9-20, हग्गै 2:6-9, जक्रिया 1:16-17, 2:1-13, 3:8-10, 8:1-10:12, र जक्रियाकै 12:1-14:21, र पुरान नियमको अन्तिम पुस्तक मलाकीको 3:1-16, 4:1-3. अब त्यसैले थुप्रो खण्डमा यो लेखेको छ, अक्षरश पूरा हुनेछ. एकचोटि यसै 35 चाहिँ हामी हेरौँ भनेको थियौँ, त्यो पुरै अध्याय, यो भावी राज्यको बयान छ, यो सुन्दर बयान, छोटो अध्याय छ, त्यसैले हामी पुरै पढौँ. मरूभूमि र निर्जल भूमि हर्षित हुनेछन्, उजाड स्थान रमाउनेछ र फुल्नेछ, केशर झैँ त्यो फुलेर फक्रनेछ, त्यो यो अनन्त प्रफुल्लित एकर अत्यन्त प्रफुल्लित हुनेछ र हर्षले गाउँदै रमाहट गर्नेछ. लेबानानको गौरव, कर्मेल र सारोनको शोभा त्यसलाई दिइनेछ. तिनीहरूले परमप्रभुको महिमा र हाम्रा परमेश्वरको ऐश्वर्य देख्नेछ. इजरायल कहाँ त्यस्तो छ? तीन पद, कमजोर हातहरू बलिया बना र दुर्बल घुँडाहरू डरा पार, डरले हृदय भरिएकाहरूलाई भन साहस गर न डराओ, तिमीहरूका परमेश्वर बदला दिनलाई आउनुहुनेछ, ईश्वरीय प्रतिफल सहित तिमीहरूलाई बचाउनलाई उहाँ आउनुहुनेछ. इजरायलले भनेको, तब अन्धहरूका आँखा खोलिनेछन् र बहिराहरूका कान उघारिनेछन्, तब लङ्गडाहरू मृग झैं उफ्रनेछन् र गुङ्गाहरूको जिब्रोले स्तुति गर्नेछ. उजाड स्थानमा पानी फुटेर निस्कनेछ र मरूभूमिमा खोलाहरू बग्नेछन्. अहिले त मरूभूमि छ, गर्मीले डढेको बालुवा दह हुनेछ र सुक्खा भूमिमा पानीका मूल फुट्नेछन्। स्यालहरू बस्ने ठाउँमा घाँस घाँस र कुश उम्रिनेछन्। त्यहाँ एउटा मूल बाटो हुनेछ, त्यो चाहिँ पवित्रताको बाटो भनिनेछ। कोही अशुद्ध जन त्यस बाटो भएर जाने छैन, तर त्यस मार्गमा हिँड्नेहरूका निम्ति मात्र त्यो हुनेछ। दुष्ट मूर्खहरू त्यसबाट जान पाउने छैन। यो अक्षरश हो, त्यहाँ एउटा विशेष राजमार्ग हुनेछ। नौपद, त्यहाँ कुनै सिंह हुने छैन, न त कुनै हिंसक पशु त्यहाँबाट भएर जानेछ। ती त्यहाँ पाइने छैन, तर उद्धार पाएकाहरू मात्र त्यहाँ हिँड्नेछन्। अनि परमप्रभुले मोल तिरेर छुटकारा दिनुभएकाहरू फर्केर आउनेछन्। तिनीहरू सियोनमा गाउँदै पस्नेछन्। सदा सर्वदाको आनन्द तिनीहरूका शिरको मुकुट हुनेछ। तिनीहरूले रमार र आनन्द प्राप्त गर्नेछन् र शोक र सुस्केरा दूर हुनेछन्। प्रभु यीशु ख्रीष्टको पहिलो आगमनमा बत्तीसमा दिने यो हुनाले र प्रभु यीशु आफैले पनि परमेश्वरको राज्य आएको छ भनेर उनीहरूले घोषणा गरे। अनि त्यो राज्यको चिन्हहरू उहाँले पूरा पनि गर्नुभयो। लङ्गडाहरू उफ्रे, अन्धहरूको आँखा खोलिए, कानहरू उघारिए। तर के भयो भने मसीह राजालाई नै उनीहरूले इन्कार गरे। परमेश्वरलाई अनन्तको समयदेखि नै यो थाहा थियो, अनि उहाँ काटिनेछ भनेर त्यसैले दानियलको नौ अध्यायको 24-27 खण्डमा लेखेको थियो। कोरेस राजाले यरुशलेमको पुनर्निर्माण गर्ने उर्लीदेखि दिएको दिनदेखि 483 वर्षपछि मसीह आउनेछ, काटिनेछ भनेको थियो, अनि उहाँ मारिनु भयो। त्यसैले राज्य उहाँले चाहिँ उनीहरूलाई साँच्चै नै प्रस्तुत गरेर उनीहरूलाई प्रवेश गर्न आग्रह गरे तापनि पस्दैन थिइन् भनेर पनि थाहा थियो अधिकांश रूपमा। त्यसैले प्रभु येशूले मत्ती 13 उहाँले चाहिँ राज्यको रहस्यहरू बताउन थाल्नुभयो। अब टाढोको देशमा राजा गए चाहिँ म जानुपर्छ, अर्थात् स्वर्गमा जानुपर्छ, अनि यस बीचमा म दोस्रो चोटि नआउन्जेलसम्म एउटा लामो समय हुनेछ। त्यो युगमा अहिले जिइरहेको छ, 2000 वर्ष भइसक्यो। त्यसैले यो रहस्य पुरानो नियममा खोलिएको थिएन। त्यो अगमवाणीको दृष्टिकोणको जुन अध्ययन गरे नि उनीहरूले त्यो दोस्रो डाँडा र पहिलो डाँडा अर्थात् दोस्रो आगमन र पहिलो आगमनको बीचमा यो मण्डली युगलाई देखेको थिएन। त्यसैले उनीहरूले चाहिँ यो कसरी पूरा हुनेछ भनेर बसिरहेका थिए। विश्वास नगर्नेहरूले त यो हुनै सक्दैन होइन, के अरे यो मसीह हुन सक्दैन भनेर भने, तर विश्वास गर्नेहरू त्यहाँ थिए जसलाई बुझ्न गाह्रो भइरहेको थियो। पत्रुस, याकुब, योहन्ना होइन, तर बिस्तारै प्रभुले धेरै साथ सिकाउनु भयो। उनीहरूको कठोरताले, विश्वास गर्ने कमजोरीले नै उनीहरूलाई बुझ्न गाह्रो, बौरी उठाई समेतपछि पनि उनीहरूलाई गाह्रो भइरहेको, कतिले शङ्का गरे। तर जति हामी यो युग अगाडि बढ्दै गएको देख्छौँ त्यति स्पष्ट हुँदै जान्छ भविष्यवाणी। तर यो भावी राज्य त्यसैले एक हिसाबले भन्यो भने मान्छेको दृष्टिकोणमा हेर्दाखेरि पछाडि सारिएको जस्तो, तर परमेश्वर अनन्तको दृष्टिकोणमा त यो यस्तो हुनेछ भनेर उहाँलाई थाहा थियो। अब इजरायल र दाउदलाई परमेश्वरले दिनुभएको प्रतिज्ञाहरूको समाप्ति चाहिँ यो ख्रिस्टको भावी भौतिक राज्य। समाप्ति भन्नाले यो पूरा हुने घटना चाहिँ तब हुन्छ जब ख्रिस्टको भौतिक राज्य हुन्छ, जुन प्रतिज्ञा चाहिँ इजरायल दाउदलाई परमेश्वरले दिनुभएको थियो। यर्मिया 23 अध्यायमा एकचोटि पल्टाउ, यर्मिया 23:5-8 यसरी लेखेको छ। परमप्रभु भन्नुहुन्छ, हेर यस्ता दिन आउँदैछन् जब म दाउदको वंशबाट एउटा धार्मिक हाँगा खडा गर्नेछु। अहिलेसम्म त कोही पनि आएको छैन दाउदको वंशबाट एउटा धार्मिक हाँगा, यीशु ख्रीष्ट बाहेक उहाँ नै हुनुहुन्छ। एउटा राजा जसले बुद्धिसित राज गर्नेछन् त्यो राज्य आएको छैन, र जे उचित ठिक छ त्यही तिनले देशमा गर्नेछन्। छपत, तिनको समयमा यहुदा बचाइनेछ र इजरायल सुरक्षित साथ रहनेछ। जुन नाउँले तिनी कहलाइनेछन् त्यो यही हो, परमप्रभु हाम्रा धार्मिकता। यर्मिया 33:15-26 पनि छ अघि। तर यरुसलेम र प्यालेस्टाइन एक अनन्त विश्वव्यापी राज्यको केन्द्र हुनेछ भनी परमेश्वरले प्रतिज्ञा गर्नुभयो। दाउदको सन्तानले यस राज्यमाथि शासन गर्नेछ भनी प्रतिज्ञा गर्नुभयो। दाउदको करारमा हामीले 2 Samuel 7 हेरेका थियौं, भजनसँग 89:20-29 हेरेका थियौं। यीशु ख्रीष्ट यी प्रतिज्ञाहरूको हकवाला बन्नुभएको दाउदको सन्तान हुनुहुन्छ। यशया 9 अध्यायमा हामीले घरिघरि हेर्दैछौँ, आज पनि हामी हेरौँ यशया 9 अध्यायको 6-7 पद। दाउदको सन्तान नै यस राज्यको हकवाला हुनेछ भनेर भनिएको प्रतिज्ञा कहाँ पूरा हुन्छ? हाम्रो प्रभु यीशु ख्रीष्टमा। त्यसैले यशया 9:6-7 मा लेखेको छ, किनभने हाम्रा निम्ति एउटा बालकको जन्म भएको छ, हाम्रा निम्ति एउटा छोरा दिएको छ, पहिलो आगमन। शासन उहाँको काँधमा हुनेछ, उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइनु हुनेछ। दोस्रो आगमन, यशया 9:7 पदमा ख्रिष्टको यो भावी भौतिक राज्यको विषयमा लेखेको छ, उहाँको शासन र शान्तिका वृद्धिको अन्त कहिल्यै हुने छैन। दाउदको सिंहासन र तिनको राज्यमाथि त्यसलाई न्याय र धार्मिकताको साथ स्थापित गरी स्थिर गराउन त्यस बेलादेखि सदाको निम्ति उहाँले राज्य गर्नुहुनेछ। सर्वशक्तिमान परमप्रभुको जोशले यो पूरा गर्नेछ। यसैकारण जब मत्ती 1:1 हामी नयाँ नियम शुरू गर्छौं, त्यहाँ लेखिएको छ अब्राहमका पुत्र, दाउदका पुत्र येशु ख्रिष्टको वंशावली। यसरी ख्रिष्टको भावी भौतिक राज्य चाहिँ चौथो परमेश्वरको राज्यको पक्ष हो। वर्तमान युगका लागि परमेश्वरका उद्देश्यहरू पूरा भएपछि स्वर्गबाट येशु ख्रिष्ट फेरि आउनुहुनेछ यस अनुसार, अनि पृथ्वीमा आफ्नो सिंहासन स्थापना गर्नुहुनेछ, अनि इजरायल राष्ट्र सम्बन्धीका प्रतिज्ञाहरू अक्षरश पूरा गर्नुहुनेछ। जसरी अघि मत्ती 25:31 हेर्यौं, उहाँ महिमामा आउनुहुनेछ र उहाँको महिमित सिंहासनमा बस्नुहुनेछ। साथै पावलले रोमी 11:25-27 पनि लेखिएको हामीले पढेका थियौं, छुटकारा दिनुहुने सियोनबाट आउनुहुनेछ अर्थात यरुशलेम, र याकुबबाट अभक्ति हटाउनुहुनेछ, अनि तिनीहरूसित मेरो बाचा यही हो जब म तिनीहरूका पापहरू हटाउँला। यसरी इजरायल राष्ट्र सम्बन्धीका प्रतिज्ञाहरू पूरा हुनेछ भन्ने कुरा हामी त्यहाँ पनि पाउँछौ। प्राय सबै अगमवक्ताहरूले यस भावी राज्यको विस्तृत वर्णन गरे, ख्रिष्टको राज्य सम्बन्धी विस्तृत बयानहरू पुरानो नियमको मुख्य तीनवटा खण्डहरूमा हामी पाउन सक्छौ, जकरिया 14, यशया 60 र यशया 35। अहिलेको लागि हामी केवल जकरिया 14 अध्यायबाट हेरौं। यसमा 9 बुधाहरू हेर्नेछौ। पहिलो त पद 1-7 पदमा हामी पढ्दाखेरि पाउँछौ कि यसको प्रारम्भ महासंकष्ट र ख्रिष्टको दोस्रो आगमन पछि हुनेछ। त्यहाँ पढ्छौ, परमप्रभु एउटा यस्तो दिन आउँदैछ जब तिमीहरूबाट लुटिएको लुट तिमीहरूकै बीचमा बाँडिनेछ, म सबै जातिहरूलाई यरुसलमको विरूद्ध लडाई गर्नलाई भेला गराउनेछु र यो शहर लिइनेछ र घरहरू लुटिनेछन्। अनि तीन पदमा तब युद्धको दिनमा लडाई गरे झैं परमप्रभु निस्केर ती जाति जातिहरूसित लडाई गर्नुहुनेछ, त्यस दिन उहाँका खुट्टाले यरुसलमको सामु पूर्वतिर भएको जैतुन डाँडामा टेक्नेछन्। अनि तब हामी 5 तिमीहरू मेरो पर्वतको खोल्साबाट भाग्नेछौ किनकि त्यो आसेलसम्म फैलिनेछ। अनि त्यसको अन्तमा तब परमप्रभु मेरा परमेश्वर उहाँ सबै पवित्र जनहरूसँग आउनुहुनेछ। अनि 7 त्यस दिनमा रात हुने छैन, त्यो एउटा अनौठो दिन हुनेछ जो परमप्रभुले जान्नुहुन्छ, जब साँझ पर्छ तब उज्यालो रहनेछ। अनि दोस्रो बुधा सृष्टि नवीकृत हुनेछ, 8 बताइएको छ, त्यस दिन यरुसलमबाट जिउँदो पानी निस्केर आउनेछ, आधा चाहिँ पूर्वको समुद्रतिर र आधा चाहिँ पश्चिमको समुद्रतिर बगी निस्कनेछ, हिउँद र वर्षामा नित्य बगी रहनेछ। तेस्रो गुनामा विश्वव्यापी हुनेछ ख्रिष्टको राज्य, 9 लेखेको छ परमप्रभु समस्त पृथ्वीका राजा हुनुहुनेछ, त्यस दिन एकमात्र परमप्रभु हुनुहुनेछ र उहाँकै नाउँ मात्र हुनेछ। 14 यरुसलम यसको केन्द्र हुनेछ, पद 10:11-16 हामी पाउँदछौ, गेबादेखि यरुसलमको दक्षिण लिम्बोनसम्म सारा देश अराबा जस्तै हुनेछ, तर यरुसलम चाहिँ अल्गो बनाइनेछ, 11 मानिसहरू त्यसमा बस्नेछन् र त्यो फेरि कहिले नाश गरिने छैन, यरुसलम सुरक्षित रहनेछ। 16 हामी पाउँछौ, तब यरुसलमलाई आक्रमण गर्ने जाति जातिहरूमा जति बाँचेका हुन्छन् तिनीहरू वर्षेनि सर्वशक्तिमान परमप्रभुका महाराजालाई दण्डवत गर्न र छाप्रो बाँसको चाल मान्नलाई यरुसलममा जानेछन्। 5 शासन बलपूर्वक गरिनेछ भन्ने कुरा पद 17:19 पाउँछौ, सर्वशक्तिमान परमप्रभु महाराजालाई दण्डवत गर्न पृथ्वीका सबै परिवार मध्येका जो जाँदैनन् तिनीहरूका निम्ति पानी पर्ने छैन, मिजो देशका मानिसहरू त्यहाँ गएनन् भने तिनीहरूका निम्ति पानी पर्ने छैन, परमप्रभु तिनीहरूमाथि पनि रूढी त्यही रूढी ल्याउनुहुनेछ जुन रूढी छाप्रो बाँसको चाड नमान्ने माथि परमप्रभुले प्रहार गर्नुहुनेछ, हरेक वर्ष छाप्रो बाँसको चाडमा यरुसलेम जानुपर्ने छ सबैजना। 7 धर्मय राज्य हुनेछ, त्यो 20:21 ल्याएछ, त्यस दिन घोडाहरूको घन्टीहरूमा पनि परमप्रभुको निम्ति पवित्र भनी खोपिएको हुनेछ, इत्यादि हामी 21 पदमा पाउँछौं। र आठमा बलिदानहरू पुनर्स्थापित हुनेछन् 21 पद। यरुशलेममा र युदामा भएको हरेक भाँडा सर्वशक्तिमान परमप्रभुको निम्ति पवित्र ठहरिनेछ र बलिदान चढाउने सबै मानिसहरू आएर त्यहाँ चढाउनेछन् भन्ने कुरा छ। नौमा मन्दिर पुनर्स्थापित हुनेछ भन्ने कुरा पनि पाउँछौं 20 र 21 पद त्यसैको आधारमा।
अब यस राज्य स्थापना हुनु अगाडिका घटनाहरूलाई हामी हेरौं। पुरान नियम अगम वाणीलाई अघि हामीले भने जस्तो मण्डली युगको पूर्व दर्शन दिएको थियो। उनीहरूले मण्डली युग हुन्छ भनेर एक कुना पनि देखेको थियो, किनभने यो चाहिँ रहस्य थियो। रहस्य भन्नाले परमेश्वरले पुरानो नियममा अथवा युग युगसम्म गोप्य राख्नु भएको कुराहरू जुन चाहिँ नयाँ नियममा गएर उहाँले चाहिँ खुलाउनु भएको छ। मण्डली युग परमेश्वरको गोप्य मनसायमा साँचिएको एक रहस्य थियो। एफेसी 3:1-10 त्यो पाइन्छ। र पुरानो नियम अगमवाणीको एक प्रमुख धारा इजरायललाई प्रतिज्ञा गरिएको परमेश्वरको राज्य थियो। यो राज्य मण्डली युगभन्दा पछाडि नै हुनेछ अनि पुरानो नियम अगमवाणीले यस राज्यको स्थापनासम्मै हुने घटनाहरूको बयान चाहिँ गर्दछ। मण्डली युगलाई चाहिँ छुनै छुँदैन पुरानो नियमले, तर यो राज्य नयाँसँग हुनुपर्ने घटना चाहिँ सबै उल्लेख गरिन्छ। प्रमुख घटना पुरान नियमका पवित्र जनहरूले के कस्ता भावी घटनाहरूको प्रतीक्षामा थिए त भन्ने कुरा अब निम्न बुधाहरूद्वारा हामी बुझ्न सक्छौँ, यद्यपि उनीहरूले ती घटनाहरूका यथार्थ क्रम नबुझेका हुन सक्छ किनभने अगमवाणीको दृष्टिकोणको कारणले। अब यो घटनाहरू चाहिँ हामी अब हेर्नेछौँ। बेबिलोनको 70 वर्षीय कैदको कुरा चाहिँ यर्मिया 25 अध्यायमा भविष्यवाणी दिएको थियो, 29 पनि, पछि यर्मियाको पालामा अनि दानियलको पालामा नेबुकदनेज्जर आएर अनि अन्तिम पटक चाहिँ सफल भएर कैदमा लान सफल भए अनि 70 वर्षसम्म यो कैद हुनेछ भनेको थियो यो बेबिलोनको कैद। अब अनि त्यसपछिका हुने घटनाहरूलाई चाहिँ अब हामी एक एक गुना गर्दै हेर। पहिलो, यो 70 वर्ष पूरा भएपछि चाहिँ कोरेस राजाले, यो पर्सियन राजा, फारसी राजा कोरेस राजाले यहुदीहरूलाई फुकुवा गर्नेछ भन्ने कुरा यहुदीहरूलाई थाहा थियो। अगमवाणीबाट यो दिएको थियो, कोरेस राजा जन्मिनु अगाडि नै यो अगमवाणी दिएको थियो यशयाको पालामा 45 अध्यायमा। यशया 44 अध्यायमा पनि त्यो कुरा छ, यशया 44 फेरि पल्ट, यशया 44। अब हामीले चाहिँ के हेर्दैछौँ भने यो ख्रिस्टको भावी राज्य स्थापना हुनु अगाडि के घटना हुनुपर्छ भनेर पुरानो नियमको अगमवाणीले चाहिँ के देख्यो त। 70 वर्षको घटनापछि पहिलो कुरा चाहिँ के हुन्छ, कोरेस राजाले यहुदीहरूलाई चाहिँ फुका गरिदिनेछ किनभने बेबिलोन पछि फारसीहरूको राज्य आएको थियो अनि कोरेस राजाले चाहिँ फर्किनु दियो। 44:28 लेखेको हामी पाउँछौ, जसले कोरेसका बारेमा भन्छ त्यो मेरो गोठाला हो र मेरो सबै इच्छा त्यसले पूरा गर्नेछ। यरुसलेमको बारेमा त्यसले यसो भन्नेछ, त्यो फेरि बनाइयोस्, पुननिर्माण गरियोस् यरुसलेम, र मन्दिरको बारेमा चाहिँ यसको जग बसालियोस्, एउटा अन्य नबी राजाले यरुसलेम फेरि बनाइयोस् भन्ने त्यो ल्याउँछु भनेर परमेश्वर भन्नुभएको पुरै भनेको। यो चाहिँ नेहेमायाको पालामा आएर पुरा भयो जब कोरेस राजा अर्थात् उसको नाम आर्टजर्क्सिस पनि भनिन्छ 445 ईसा पूर्वमा उसको 20 सालमा यो पूर्दी दिए र यो अक्षरश पूरा हुन आयो। के हुन्छ त, फुकुवाको उर्दी गएपछि र के अरे पुनर्निर्माणको उर्दी दिएपछि फुकुवा गएपछि पर्खालहरू र यरुसलेम सहरको पुनर्निर्माण हुनेछ अनि दानियल 9:25 त्यो छ, त्यो पछि हामी डिटेलमा दानियलको पुस्तक अध्ययन गर्दै हेर्नेछौँ है। दोस्रो, बेबिलोनमाथि इन्साफ गरिनेछ, जुन राज्यलाई इजरायलमाथि इन्साफ गर्न प्रयोग गर्नुभयो त्यही राज्यलाई इन्साफ गर्नुहुन्छ, त्यो कुरा यर्मिया 25 लेखेको थियो 12:14। चौथो कुरा, यरुसलेमलाई पुनर्स्थापित र पुनर्निर्माण गर्ने उर्दीको 483 वर्षपछि मसीहको आगमन हुनेछ दानियल 9:25। अनि पाँचौं, मसीहको मृत्यु हुनेछ, यो सब पुरानो नियम अगमवाणीले देख्यो दानियल 9:26, यशया 53:22 जसलाई त पहिला हेरेको थियो। छैठौं, मसीहको बौढी उठाइ हुनेछ, यो पनि पुरानो नियम अगमवाणीले देख्यो वचन संग्रह 16:8-11 छ। पुरानो नियमका केही विश्वासीहरूले यो सत्यतालाई बुझेका थिए, मसीह चाहिँ बौढी उठ्नेछ। भजन संग्रह 16:1 है, दाउदले लेखेको यो भजन दाउदले बुझेका थिए, भजन संग्रह 16 8 11 मा इलेक्सन उहाँको नाकबाट धुवा माफ गर्नुहोस् भजन संग्रह 16:8-11 सियोनका रेखा के अरे आस्तिकै गर मैले परमप्रभुलाई सधैँ मेरो सामुन्ने राखेको छु उहाँ मेरो दाहिने हाततर्फ हुनुहुन्छ यसकारण म डग्ने छैन यसकारण मेरो हृदय आनन्दित छ अनि मेरो जिब्रो हर्षित हुन्छ मेरो शरीर पनि सुरक्षित रहन्छ किनभने तपाईँले मेरो प्राणलाई चिहानमा छोड्नुहुने छैन न त तपाईँले आफ्ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ तपाईँले मलाई जीवनको मार्ग बताउनु भएको छ तपाईँको उपस्थितिद्वारा तपाईँले आनन्दले मलाई गदगद पार्नुहुनेछ तपाईँको दाहिने बाहुलीमा अनन्त आनन्द छ अनि यो कुरा नै उद्धृत गर्दै पत्रुसले प्रेरित 2:30-31 भन्छन् दाउदले यो त आफ्नो विषयमा लेखेका होइनन् किनभने दाउद हाम्रो पुर्खा त चियानमा राखे अहिलेसम्म पनि छन् त्यसैले यो त दाउदको पुत्र यीशु ख्रीष्टको बारेमा अगमवाणी हो भनेर त्यहाँ पुष्टि गरेको पाउँछौ देखाइ गरेको पाउँछौ चेलाहरूले बुझ्नु पर्थ्यो बौरी उठाए मसिएको हुन्छ भन्ने कुरा पनि प्रभु येशूले इमाउसका दुईटा चेलाहरूलाई हप्काउँदै भन्नुभयो लुका 24:25-27 त्यो छ त्यसैले पुरानो अगम वक्ता पुरानो नियमका अगम वक्ताहरूले ख्रिस्टको राज्य स्थापना हुनु अगाडि चाहिँ यी घटनाहरू हुनेछन् भनेर देखेका थिए साथसाथै उनीहरूले के पनि देखेका थिए अझ 7 बुदामा जाउँ 13 बुदाहरू छन् राष्ट्रहरूमा छरपुष्ट भएको इजरायलको आंशिक पुनर्मिलन र प्यालेस्टाइनको भूभागमा पुनर्स्थापना हुनेछ भनेर पनि उनीहरूले देखे थिए यद्यपि आत्मिक हिसाबले मरणावस्थामै हुनेछ सुरुमा चाहिँ इजरायल पुनर्स्थापना हुँदाखेरि आत्मिक हिसाबले चाहिँ मरेको अवस्थामा हुन्छ इजिकेल 37 छ त्यो पनि इजिकेलको पुस्तकमा जाँदाखेरि अध्ययन गर्नेछ 8 बुदा एउटा सानो सिंह भन्ने व्यक्तिको दिन हुनेछ भनेर लेखेको अगमवाणीबाट उनीहरूलाई त्यो पनि थाहा थियो एउटा सानो सिंह उठ्नेछ दानियलको 7:8 यो पनि दानियलको पुस्तकमा अध्ययन गर्नेछ अनि यो सानो सिंह चाहिँ ख्रिस्ट विरोधीको कुरा गरेको हो जसले संसारभरि राज्य गर्नेछ यो चाहिँ मण्डली युग पछि हुनेछ अनि महासङ्कष्टको समयमा उसले राज्य गर्नेछ 3.5 वर्ष 9 आएर पुरानो नियमका अगम वक्ताहरूले देख्न सक्ने अर्को घटना थियो महासङ्कष्टको समय दानियल 12:1-34 अध्यायहरू प्राय परम प्रभुको दिनको संज्ञा दिएको यस अवधिभित्र परमेश्वरले इजरायलबाट विद्रोहीहरूलाई खार्नुहुन्छ रुसलाई नयाँ करारको निम्ति तयार पार्नुहुन्छ भन्ने कुरा उनीहरूलाई थाहा दिएको थियो इजकेल 20:33-44 पदहरू पाप घमण्ड र मूर्ति पूजाको बदलामा परमेश्वरले संसारलाई पनि न्याय गर्नुहुन्छ महासङ्कष्टको समयमा यशाया 24 योएल 2-3 अध्यायहरूमा यो पाइन्छौं इन्साफको यस अवधिको कठोरता अपूर्व हुनेछ दानियल 12:1 र यो विश्वव्यापी हुनेछ यशाया 24:1-19 पद र 13:9-13 यसैले महासङ्कष्टको दिन यस्तो हुनेछ कि त्योभन्दा अघि यस्तो समय थिएन र त्यसपछि पनि हुने छैन जहाँ परमेश्वरको इन्साफ कठोर रूपले बर्सिनेछ प्रभु यीशु ख्रीष्ट आफैले पनि त्यो कठोरता अपूर्व हुनेछ भनेर भन्नुभएको थियो अब 10 पुरानो नियमका अगम वक्ताहरूले देख्न सक्ने घटना ख्रीष्टको राज्य आउन अगाडि को घटनामध्ये अर्को कुरो के थियो भने इजरायल प्रभुतर्फ फर्किनेछ भन्ने कुरा पनि उनीहरूलाई थाहा दिएको थियो होसे 3:4-5, 5:15 र यर्मिया 13:12-19 र साथै जकरिया 12:9-10 पनि अनि जकरियाको 12:9-10 हेरौं जहाँ इजरायल प्रभुतर्फ फर्किनेछ भन्ने अगमवाणी पाउँदछौ जकरिया 12:9-10 त्यस दिन यरुसलेमको विरुद्धमा आउने सबै जाति जातिहरूलाई सर्वनाश गर्ने मेरो युक्ति हुनेछ अनि म दाउदको घरमा र यरुसलेमका बासिन्दाहरूमाथि अनुग्रह र नम्र निवेदन गर्ने आत्मा खन्याउनेछु तिनीहरूले मलाई हेर्नेछन् जसलाई तिनीहरूले घोचेका छन् र जसरी एकमात्र छोराको लागि कोही शोक गर्दछ
त्यसरी नै तिमीहरू उनको लागि शोक गर्नेछन् पहिले जन्मेको पुत्रको निम्ति गरे जस्तै शोक गर्नेछन्। त्यसरी इजरायल ले प्रभु येशु ख्रीष्ट जसलाई घोचेका थिए, क्रुसमा टाँगेका थिए, महासङ्कष्टको पछि उनीहरूले उहाँको लागि आफ्नो एकमात्र छोराको लागि जसरी कोही शोक गर्दछ त्यसरी नै उनीहरूले शोक गर्नेछ भन्ने कुरा यहाँ पाउँछौँ। र उनीहरू पश्चातापी भई प्रभुतर्फ फर्केको कुरा हामीलाई यहाँ थाहा दिएको छ। एघारमा मसीह राजा जैतुन डाँडामा आउनुहुनेछ र इजरायलका शत्रुहरूलाई नाश गर्नुहुनेछ। जक्रियाको 14 अध्यायको 1-4 पदहरू पढौं। परमप्रभुको एउटा यस्तो दिन आउँदैछ जब तिमीहरूबाट लुटिएको लुट तिमीहरूकै बीचमा बाँडिनेछ। म सबै जातिहरूलाई यरुसलमको विरूद्ध लडाई गर्नलाई भेला गराउनेछु र यो शहर लिइनेछ र घरहरू लुटिनेछन् र स्वास्नी मानिसहरूलाई बलात्कार गरिनेछ। शहरको आधा भाग निर्वासन गरिनेछ तर बाँकी रहेका मानिसहरू चाहिँ शहरबाट अलग लगिने छैन। तब युद्धको दिनमा लडाई गरे झैं परमप्रभु निस्केर ती जाति जातिहरूसित लडाई गर्नुहुनेछ। त्यस दिन उहाँका खुट्टाले यरुसलमको सामु पूर्वतिर भएको जैतुन डाँडामा टेक्नेछन् अनि पूर्वदेखि पश्चिमसम्म जैतुन डाँडाको बीचमा धाँधो फाट्नेछ र त्यहाँ एउटा ठूलो खोसा बनिनेछ। आधा पर्वत उत्तरतिर र आधा पर्वत दक्षिणतिर छुट्टिनेछ। तिनीहरू मेरो पर्वतको खोसाबाट भएर भाग्नेछ। प्रभु येशू ख्रीष्टको दोस्रो आगमनको विषयमा लेखेको छ त्यसरी उहाँ जैतुन डाँडामा आउनुहुनेछ र इजरायलका शत्रुहरूलाई नाश गर्नुहुनेछ। जो चाहिँ इजरायललाई नाश गर्नको लागि उनीहरू सब जुटेका हुन्छन् त्यस बेला। अब 12मा अर्को घटना जो येशूको राज्य अगाडि हुनेछ भनेर उल्लेख गरेको पाउँछौ। पुरानो नियमका पवित्र जनहरू बहुराइनेछन्। दानियल 12:1-3 हामी यो पढौं। इजिकियल अनि दानियल 12:1-3 पदहरू। त्यस समयमा तिम्रा मानिसहरूलाई रक्षा गर्ने प्रधान राजकुमार मिखायल देखा पर्नेछ। दानियलसँग कुरा गरिएकोले तिम्रा मानिसहरू भन्नाले दानियलका मानिसहरू अर्थात यहुदीहरूको विषयमा भनिएको छ। यस्तो संकष्टको समय आउनेछ कि जातिहरू शुरू भएदेखि त्यस बेलासम्म त्यस्तो कहिले भएको छैन। तर त्यस बेला तिम्रा मानिसहरू जीवनको पुस्तकमा नाम लेखिएका सबै बचाइनेछन्। दोस्रो पद, पृथ्वीको धूलोमा सुतेका भीरहरू उठ्नेछन् केही अनन्त जीवनको लागि र अरूहरू चाहिँ शर्म र अनन्त तिरस्कारको लागि। यसरी सबै यहुदीहरू जो प्रभुलाई चिन्थे र उनीहरूको मृत्यु भइसकेको थियो उनीहरूको बौरी उठाए हुनेछ भनेर यहाँ लेखिएको छ। र साथै यहाँ अरूहरू चाहिँ शर्म र अनन्त तिरस्कारको लागि बौरिनेछन् भन्नाले जो जसले मुक्ति पाएका थिएनन् उनीहरूको बौरी थाए चाहिँ पछि हजार वर्षको राज्यपछि ठूलो सेतो सिंहासनको अगाडि खडा हुनको लागि उनीहरूको बौरी उठाई हुनेछ भन्ने कुरा प्रकाश 20:4-5 हामी पाउँछौ। त्यसैले यहाँ पुरानो नियमका पवित्र जनहरूको बौरी उठाएको घटना पनि ख्रीष्टको राज्य अगाडि हुनेछ भनेर बताइएको पाउँछ। र अन्तिममा 13 बुँदा इजरायल राष्ट्रहरूका बीचबाट जम्मा पारिनेछ र आफ्नो भूभागमा सदाका लागि मसीहको महिमित शासन पनि स्थापित हुनेछन् भन्ने घटना पनि पूर्वोल्लेख भएको पुरानो नियमका अगमवाणीहरूमा पाइन्छ। जसरी जक्रिया 14:8-21 हामी पाउँछौ। त्यस दिन यरुसलमबाट जिउँदो पानी निस्केर आउनेछ, आधा चाहिँ पूर्वको समुद्रतिर र आधा चाहिँ पश्चिमको समुद्रतिर बगी निस्किनेछ, हिउँद र वर्षामा नित्य बगी रहनेछ। परमप्रभु समस्त पृथ्वीका राजा हुनुहुनेछ। त्यस दिन एक मात्र परमप्रभु हुनुहुनेछ र उहाँकै नाउँ मात्र हुनेछ। गेबादेखि यरुसलेमको दक्षिण रिम्मोनसम्म सारा देश अराबा जस्तै हुनेछ, तर यरुसलेम चाहिँ अल्गो बनाइनेछ र बेन्यामिनको ढोकादेखि पहिलो ढोकाको ठाउँसम्म कुनै ढोकासम्म र हननेलको बुर्जादेखि राजाको दाँतको कोलसम्म आफ्नै ठाउँमा रहनेछ। मानिसहरू त्यसमा बस्नेछन् र त्यो फेरि कहिले नाश गरिने छैन। यरुसलेम सुरक्षित रहनेछ।
अनि अझ बाँकी खण्डहरूमा हामी हेऱ्यौँ भने त्यहाँ कसरी सबै राष्ट्रहरू उहाँको अधीनमा हुनेछन्, उनीहरूले प्रभुको शासन मुनि आफूलाई सुम्पेर रहनुपर्नेछ, नत्र भने मसीह राजा यीशु ख्रीष्टले त्यहाँ उनीहरूमाथि दण्ड ल्याउनुहुनेछ। कस्तो खालको दण्डहरू? जस्तो कि यहाँ लेखेको छ, सर्वशक्तिमान परमप्रभु महाराजलाई दण्डवत गर्न पृथ्वीका सबै परिवार मध्येका जो जाँदैनन् यरुसलममा जाँदैनन् तिनीहरूका निम्ति पानी पर्ने छैन भनेर 17 पदमा छ। किनभने त्यस बेलामा हरेक वर्ष हुने छाप्रोबासको चाड मान्नलाई यरुसलम जानै पर्ने हुन्छ, त्यसैले प्रभु यीशुले त्यहाँ फलामको दण्डले शासन गर्नुहुनेछ भन्ने कुरा हामी देख्छौ। र यदि उनीहरूले अझ पनि मानेनन् भने 18 पद, मिश्र देशका मानिसहरू त्यहाँ गएनन् भने तिनीहरूका निम्ति पानी पर्ने छैन, परमप्रभुले तिनीहरूमाथि पनि त्यही रूढी ल्याउनुहुनेछ जुन रूढी छाप्रो बासको चाड नमान्नेमाथि परमप्रभुले प्रहार गर्नुहुन्छ। अनि यो रूढीको बयान चाहिँ 12 पदमा लेखेको छ, जति जातिहरूले यरुसलेमको विरूद्धमा लड़ाई गरे ती सबैलाई परमप्रभुले यस्तो महामारीद्वारा प्रहार गर्नुहुनेछ, तिनीहरू आफ्ना खुट्टामा खड़ा भएर उभिएकैमा तिनीहरूको मासु कुहेर जानेछ, तिनीहरूका आँखा तिनीहरूकै खपिल्टामा कुहनेछन् र तिनीहरूका जिब्रा तिनीहरूका मुखैमा कुही जानेछन्। अनि यसरी प्रभु यीशु ख्रीष्टको महिमित राज्य त्यहाँ हुनेछ, जसको अधीनमा इजरायल बस्नेछन्, उनीहरूको पुनर्मिलन पुनर्स्थापना भएको हुनेछ र सदाको लागि मसीहको महिमित शासनमा उनीहरू रहनेछन्। यसैया 11:10-12 पनि यस विषयमा लेखेको हामी पढौं। यसैया 11:10-12 पदहरू जहाँ लेखेको छ, त्यस दिन मानिसहरूका निम्ति यिसैको वंशबाट एउटा झण्डा जस्तै खड़ा हुनेछ, जाति जातिहरू उहाँका भेला हुनेछन् र उहाँको विश्रामको स्थान महिमामय हुनेछ। त्यस दिन परमप्रभुले अशुर तल्लो र माथिल्लो मिश्र कुश एलाम बेबलोनिया हमात्र समुद्रका टापुहरूबाट आफ्ना प्रजाको बाँकी रहेको भागलाई छुटाउनलाई आफ्नो हात फेरि दोस्रो पल्ट पसार्नुहुनेछ। अनि 12 पद, उहाँले जाति जातिहरूका निम्ति एउटा झण्डा खड़ा गर्नुहुनेछ र इजरायलका निकालिएकाहरूलाई र यहुदाका छरपष्ट भएकाहरूलाई पृथ्वीको चारै दिशाबाट भेला गराउनुहुनेछ, यसरी इजरायल राष्ट्रहरूको बीचबाट जन्म पारिनेछ। अनि 60:9 यसैया 60:9 हामी पढ्छौं यसरी, निश्चय नै टापुहरूले मलाई हेर्छन्, अघि अघि चाहिँ तर्सिसका व्यापारी जहाजहरू छन्, परमप्रभु तेरा परमेश्वरको निम्ति अर्थात इजरायलका परम पवित्रका सम्मानको निम्ति तिनीहरूले तेरा छोराहरूलाई तिनका सुन र चाँदीसित टाढा टाढाबाट ल्याउँछन्, किनकि उहाँले तलाई गौरवले युक्त पार्नुभएको छ, इजरायल महिमित हुनेछ। अनि अन्तमा एउटा अर्को पद हेरौँ, यर्मिया 23:3-8, मेरा बगालका बचेकाहरूलाई मैले तिनीहरूलाई धपाएका सबै देशहरूबाट जम्मा गरेर म आफै तिनीहरूलाई तिनीहरूको खर्कमा फर्काइ ल्याउनेछु, जहाँ तिनीहरू फलवन्त हुनेछन् र संख्यामा तिनीहरूको वृद्धि हुनेछ, म तिनीहरूमाथि गोठालाहरू खटाउनेछु जसले तिनीहरूलाई चराउनेछन् र तिनीहरू न त डराउनेछन् न तर्सनेछन् न तिनीहरूमध्ये कुनै हराउनेछन्, परमप्रभु भन्नुहुन्छ। परमप्रभु भन्नुहुन्छ, हेर यस्ता दिन आउँदैछन् जब म दाउदको वंशबाट एउटा धार्मिक हागा खड़ा गर्नेछु, एउटा राजा जसले वृद्धिसित राज गर्नेछन् र जे उचित र ठिक छ त्यही तिनले देशमा गर्नेछन्, तिनको समयमा यहुदा बचाइनेछ र इजरायल सुरक्षित साथ रहनेछ, जुन नाउँले तिनी कहलाइनेछन् त्यो यही हो परमप्रभु हाम्रा धार्मिकता। साथ परमप्रभु भन्नुहुन्छ, यसैले यस्ता दिन आइरहेछन् जब मानिसहरूले कहिले यस्तो भन्ने छैनन्, इजरायलीहरूलाई मिश्र देशबाट निकालेर ल्याउनुहुने जीवित परमप्रभुको नाउँमा, तर तिनीहरूले भन्नेछन् इजरायलीहरूका वंशलाई उत्तरको देश र अरू सबै देशहरूबाट जहाँ जहाँ उहाँले तिनीहरूलाई निष्कासन गर्नुभएको थियो ती सबै देशहरूबाट निकालेर ल्याउनुहुने जीवित परमप्रभुको नाउँमा, त्यसपछि तिनीहरू आफ्नै देशमा बस्नेछन्। यसरी पुरान नियमका अगमवाणीहरूबाट इजरायलीहरूले जान्न सक्थे कि प्रभु यीशु ख्रीष्ट उनीहरूको दृष्टिकोणमा मसीह राजा
को राज्य अगाडी यी घटनाहरू हुनुपर्थ्यो र अन्तमा राज्य स्थापना हुनेछ भन्ने कुरा उनीहरूलाई स्पष्ट थाहा थियो। अब यस खण्डको अन्तमा हामी यस राज्य ख्रीष्टको भावी भौतिक राज्य स्थापना हुनको लागि अगाडि नै हुनुपर्ने घटनाहरूको क्रमलाई एकचोटि सरसर्ती हेरौं। नम्बर एकमा कोरेसद्वारा यहुदीहरूको फुकुवा। नम्बर दुई पर्खालहरू र यरुसलम शहरको पुननिर्माण। तीन बेबिलोनमाथि इन्साफ। चार यरुसलमलाई पुनस्थापित र पुननिर्माण गर्ने उद्दीको 483 वर्षपछि मसीहको आगमन। पाँचमा मसीहको मृत्यु। छ मसीहको बौरी उठाए। सात राष्ट्रहरूमा छरपुष्ट भएको इजरायलको आंशिक पुनर्मिलन र प्यालेस्टाइनको भूभागमा पुनर्स्थापना, यद्यपि आफ्नै हिसाबले मरणावस्थामै उनीहरू हुनेछन्। नम्बर आठ सानो सिंहको दिन जसको अवधि 7 वर्षको हुनेछ। नम्बर नौ महासंकष्ट जसलाई परमप्रभुको दिनको संज्ञा प्राय दिएको पाइन्छ। नम्बर दसमा इजरायल परमप्रभुतर्फ फर्किनेछ। नम्बर एघारमा मसीह राजा जैतुन डाँडामा आउनुहुनेछ र इजरायलका शत्रुहरूलाई नाश गर्नुहुनेछ। नम्बर बाह्र पुरानो नियमका पवित्र जनहरू बौराइनेछन्। अनि अन्तमा नम्बर तेह्र इजरायल राष्ट्रहरूका बीचबाट जम्मा पारिनेछन् र आफ्नो भूभागमा सदाका लागि मसीहको महिमित शासन मनी स्थापित हुनेछन्।
Thank you.